مشکل الفاظ کی وضاحت. ولا تم کہو اور نہ تم نکاح کرنا. تم کہو اس کا مادہ ہے, نون کا فحا اس کے لفظی معنی ہے مل جانا, نکاح کر لینا, عقد کرنا. جیسے عربی زبان میں ہے نکح المطر الارض, بارش مٹی میں جذب ہو گئی. نکح المطر جذب ہو گئی, المطر بارش کہاں جذب ہوئی, الارض مٹی میں, زمین میں. تو جب بارش آتی ہے اور زمین کے اندر چلی جاتی ہے, جذب ہو جاتی ہے, تو اس وقت وہ یہ استعمال کرتے تھے اہل عرب, نکح المطر الارض. اسی طرح نکح الدوا, دوا کا کسی پر اثر ہو جائے, اس کے اندر جا کر اثر دکھائے, تب بھی وہ یہ لفظ استعمال کرتے تھے. تناکحت الاشجار, درختوں کا آپس میں مل جانا. جیسے جو ہے وہ درختوں کی شاخیں ہیں تو ایک دوسرے کے ساتھ گڈ مڈ ہو گئی, مکس اپ ہو گئی, تب بھی وہ یہ لفظ استعمال کرتے تھے. تو اسی سے یہ لفظ جو ہے مل جانے کے لیے استعمال کیا جاتا ہے. تناکحو کہ ایک دوسرے سے شادی کرو, ولا تن کے ہوں اور تم شادی نہ کرنا, ان کو آپس میں مت ملانا. المشرکاتی شین را کاف شرک, اور اس کے معنی کیا ہے کہ شرک کرنا ایک اللہ کے سوا دوسروں کو جو ہے اس کی ذات صفات اختیارات اور حقوق میں جو ہے وہ شامل کرنا. اور اگر شین را کاف ہو شرقا تو معنی کیا ہے, ہاں مشرق, یعنی پھونکا پھٹنا, روشنی کا نمودار ہونا. تو قاف میں ایک قاف کے ایک حرف کے فرق سے معنی میں فرق پیدا ہو جاتا ہے. تو یہاں پہ اصل میں مشرکاتن واحد ہے اور مشرکات اس کی جمع ہے, بہت سی مشرک عورتیں. اسی طرح مومنتن واحد ہے اور مومنات اس کی جمع ہے. ولا امتن, امتن کا لفظ جو ہے یہ استعمال کیا جاتا ہے لونڈی کے لیے, اور غلام کے لیے کیا استعمال کیا جاتا ہے, عبدن. غلام جو ہے وہ اس کے لیے عبدن لفظ استعمال کیا جاتا ہے, اور اس کا اپوزٹ ہے امتن. اور امتن کہتے ہیں باندی کو کہتے ہیں, لونڈی کو کہتے ہیں. جیسے بہت سے لوگ جو ہے وہ نام بھی رکھتے ہیں, امت الحفیظ, امت الرقیب, امت الباسط, سنا آپ نے یہ نام, امت المجیب, شاباش. تو یہ لفظ جو ہے بہت کثرت سے استعمال ہوتا ہے, کوئی نیا لفظ نہیں ہے, لیکن جب آپ اس پہ غور کریں گی تو اس کو, اس لفظ کی حقیقت آپ کو سمجھ آئے گی. اور اس کا روٹ ہوتا ہے الف میم واؤ, الف میم واؤ اس کا روٹ ہے. اور اس کا اپوزٹ کیا ہے, عبد, بندہ, غلام, ذلت اور انکساری کا اظہار کرنے والا. تو ساری مخلوق جو ہے وہ اللہ کی بندی ہے, ساری مخلوق جو ہے وہ اللہ کی عبد ہے. بعض لوگ کہتے ہیں نا, جیسے یہ بھی ہے کہ عبداللہ اللہ کا بندہ, اور یہ بھی کہا جاتا ہے کہ عبد الدینار دینار کا بندہ, عبد الدرہم درہم کا بندہ, عبد الدنیا دنیا کا بندہ. کہ اگر کوئی مال دولت کو زندگی کا مقصد بنا لے تو پھر وہ اسی کا بندہ بن جاتا ہے نا. انسان جس کا غلام ہو, جس کا پرستار ہو, اسی کا پھر وہ بندہ ہوتا ہے. اور امت ان کی جمع ہے ایما, ایما الف لکھ کے اس کے نیچے آپ زیر دیں گی تو حمزہ و شکل الف, پھر میم الف اور پھر حمزہ. تو امت ان کی جمع ایما ہے. اور عبد ان کی جمع, عبد کی جمع کیا ہے, عباد, عبید بھی آتی ہے اور عباد بھی آتی ہے. Thank you. اب آپ دیکھیں کہ ایک ہی آیت میں واحد جمع آئے ہیں مشرکتن، آگے واحد آ گیا، اور اس سے پہلے آپ نے مشرکات پڑھا تھا، ہے نا؟ تو یہ جو تا ہے نا، یہ عورتوں کے لیے ہے، اور مشرکین، مشرک آپ آگے دیکھیں تو مشرکین ہے، یہ جمع مذکر ہے، مردوں کے لیے ہے، اور مشرکن یہ مذکر واحد ہے. سمجھ آ رہی ہے آپ کو اس بات کی؟ آپ آ جائیے آیت نمبر 222 میں، اس میں لفظ استعمال ہوا ہے المحید. المحید جو ہے اس کا روٹ ہے ہا یا داد، یہ ذویل ازداد میں سے ہے. یہ لفظ استعمال ہوتا ہے پاکی کے لیے بھی اور ناپاکی کے لیے بھی، حیض کے لیے بھی اور طہر کے لیے بھی. اور المحید جو ہے یہ حیض کی جگہ کو بھی کہتے ہیں، حیض کو بھی کہتے ہیں، وہ خون جو مخصوص دنوں میں جو ہے وہ عورت کے رحم سے جاری ہوتا ہے تو اس کو بھی کہتے ہیں، اور وقت حیض کو بھی کہتے ہیں، جو حیض کا وقت ہوتا ہے نا اس کے لیے بھی یہ استعمال کیا جاتا ہے. المحید کا لفظ جو ہے یہ تینوں طرح استعمال کیا جاتا ہے، جس میں حیض کی جگہ خود حیض اور پھر حیض کا جو وقت ہوتا ہے اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. اور آپ اس کا، اس لفظ کا استعمال کثرت سے کرتی ہیں اردو میں، یہ آپ کے لیے کوئی نیا لفظ نہیں ہے، کرتی ہیں نا آپ اس کا لفظ کا استعمال آپ کرتی ہیں. حتی یطہرن، اس کا روٹ کیا ہے؟ توے ہارا، طہر، طہر. یہ پاکیزگی کے لیے آتا ہے، باطنی پاکیزگی بھی اور جسمانی پاکیزگی بھی. باطنی کا کیا ہوتا ہے؟ کہ شرک نہ ہو، شرک کی علائش نہ ہو، اور اسی طرح ظاہری طور پر جو گندگی ہے اس کو پاک صاف کرنا، اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. التوابین، التواب واحد ہے اور التوابین اس کی جمع ہے. اس کا روٹ کیا ہے؟ توبہ، توب سے ہے، اور اللہ کی طرف لوٹنا، رجوع کرنا. ویحب المتطہرین، المطہر واحد ہے اور المطہرین اس کی جمع ہے. اس کا روٹ کیا ہے؟ طہارا، پاک ہونا. نساؤکم، اس کا واحد کیا ہے؟ جی، اس کا واحد امراتن ہے، جمع کیا ہے؟ نساء. اس کا روٹ کیا ہے؟ نون سین یا، شابش. ہرسن کا لفظ کھیتی کے لیے استعمال کیا جاتا ہے، اور اس کے ساتھ اس کے ایک اور معنی بھی بتائے تھے. کھیتی کے علاوہ اور کس لیے استعمال ہوتا ہے یہ؟ کھیتی کے لیے بھی، اور جو دانا کھیتی کے اندر ڈالا جاتا ہے نا، جو زراعت کی جاتی ہے، اس کے لیے بھی یہ لفظ استعمال کیا جاتا ہے. اور جو کسان ہے اسے کیا کہتے ہیں؟ حارس کہتے ہیں نا، کھیتی بونے والا. تو آپ دیکھ لیجئے کہ ان الفاظ کے اندر بڑی وسعت ہے. انشئتم، شیتم کا روٹ کیا ہے؟ شین حمزہ یا شئی. شین یا حمزہ ہے، شین حمزہ یا نہیں ہے. آیت نمبر 224 ہے، اس میں لفظ ہے اردتن، اردتن इसका रूट है ऐन रा द्वाद, चौड़ाई को कहते हैं, और अर्ज होता है ना किसी चीज की जो चौड़ाई है कपड़े का या किसी और चीज का, तो इसी तरह अर्जी देना पेश करना के ये मानी भी देता है। तो जैसे ये लफ्ज जो है फिर निशाने और आड़ के लिए भी इस्तेमाल किया जाता है। आरिज वो चीज जो तुम्हारे सामने आए, बादल को भी कहते हैं, क्योंकि बादल जब आ जाता है तो फिर जैसे सूरज की रोशनी के लिए आड़ बन जाता है इंसानों के लिए, जमीन वालों के लिए, क्योंकि फिर वो बादल की वजह से बारिश नहीं, सूरज की रोशनी नीचे नहीं आ पाती। तो उर्दा तुन का लफ्ज जो है जो किसी चीज के सामने आकर आड़ बन जाए उसके लिए इस्तेमाल किया जाता है। उसको भी कहते हैं, लेकिन अरबी जबान में ये लफ्ज जो है ये बादल के लिए आता है, वो चीज जो तुम्हारे सामने आए। बादल का लफ्ज भी तो आपने जो है पढ़ा है, और बादल के लिए कोई एक लफ्ज नहीं है, बहुत से अल्फाज हैं जो कि बादल के लिए इस्तेमाल होते हैं। एक सहाब है, गमाम है, फिर आरिद है, और आरिद जो है जब गाढ़े और फैले हुए बादल हों और उनसे फिर बूंदाबांदी शुरू हो जाए तो उस वक्त भी उसको आरिद कहते हैं। तो यहां पर उर्दातुन लफ्ज जो है ये किसके लिए इस्तेमाल हुआ है, आड़ निशाना उसके लिए इस्तेमाल किया गया है। लिएमान को हम लफ्ज है, ईमान जो है इसका रूट है या मीम नून। जब आप इसको तवज्जो से नहीं देखते तो आप इसको ईमान समझ लेते हैं, जब इसके नीचे जेर होगी तो फिर ईमान है हमजा मीम नून, और अगर इसके ऊपर जो है वो फतह है तो फिर ये ईमान है, इसका रूट है या मीम नून। और यमीन वाहिद है, जमा इसकी ईमान है, और ये जैसे यमीन दाएं हाथ को भी कहते हैं, तो यहां पर फिर इसके मानी क्या है, ये कसम के मानी के हैं। पहले अरब की आदत थी कि जब किसी वादे की वो तौसीक चाहते थे, वादे को पक्का करना चाहते थे, तो कसम से उसको पक्का कराते थे। तो कसम उठाने वाला क्या करता था, अपना दायां हाथ दूसरे के हाथ पर मारता, तो इस तरह कसम के लिए यमीन का लफ्ज इस्तेमाल किया जाने लगा। यमीन के मानी क्या है, कसम के। अंत बर्रू यह पढ़ी चुकी हैं, बार आर बिर से है, तत्तकू तकवा से है, मौकाफिया, और तुसलेहू स्वाद लामहा से है, सुलह इस्लाह, पीछे भी आपने पढ़ा। आयत नंबर 225 है, इसमें लफ्ज है ला युआखिज़ुकुम, अखज करना, हमजा खा दाल, अखज करना, पकड़ना, लेना, माखिज भी आप कहती हैं, जैसे कोई किताब आपने मुरतब की, तालीफ की, कंपाइल की, जहां जहां से आप लेती हैं तो आप कहती हैं कि इसके माखिज ये हैं, इसके रिसोर्सेज ये हैं, और कंपाइल करना। बिल लगवी लाम गैन वो लग्व, ये लफ्ज इस्तेमाल किया जाता है बेहुदा के लिए, जो भी बुरी चीजें हैं उनके लिए, लायानी चीजों के लिए, बेहयाई की जो चीजें हैं या बातें हैं या काम हैं उनके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। बड़ा मारूफ ये लफ्ज है, लाम गैन और वो, बेहुदा कलाम या फजूल बातें करना, काम करना, कहते हैं कि वो तो लघवियात में है। फिर ऐमानकुम आ गया, क्या रूट है इसका, या मीम नून। ऐमानकुम आप ये या निशान इसको ना सर्कल करें और निशानी रखें, हमजा के ऊपर जब भी फतह होगी तो कसम के मानी में है, या मीम नून है ये। और यमीन दाएं हाथ को दूसरे हाथ पर वो मारकर जो वादा लेते थे और कसम के तौर पर जैसे ये इस्तेमाल होने लगा। आयत नंबर 226 है, इसमें लफ्ज है यूलूना, अहम लफ्ज है, हमजा लाम वो और हमजा लाम या दोनों इसके रूट हैं। इला अपनी बीवी से अलहदा रहने और जिनसी ताल्लुकात से मुनकता करने की कसम उठाना, ये भी एक कसम की किस्म है इला। لیکن کون سی قسم؟ کہ دور جاہلیت میں لوگ اس قسم کے ذریعے اپنی بیویوں کو بہت پریشان کرتے تھے اور تنگ کرتے تھے، تو مرد یہ قسم اٹھاتے تھے. تو اصطلاح شریعت میں الا اس قسم کو کہتے ہیں کہ شوہر اور بیوی کے درمیان جب تعلقات اچھے نہیں رہتے، بگاڑ ہو جاتی ہے، تو پھر جو ہے وہ مرد قسم کھا لیتا ہے کہ میں اس کے پاس جو ہے وہ نہیں جاؤں گا. تو اس کی زیادہ سے زیادہ مدت 4 ماہ 10 دن بتائی گئی ہے، بلکہ اس کی زیادہ سے زیادہ مدت 4 ماہ بتائی گئی ہے، 4 اشہر 4 ماہ بتائی گئی. فائن فا او اس کا روٹ ہے فا یا حمزہ فا او، اور اس کے معنی ہوتے ہیں لوٹنا. رجوع کرنا، لوٹنا. الطلاق تو اے لام قاف، اس کے لفظی معنی ہیں تو اے لام قاف کے آزاد کر دینا، کسی بندھن سے آزاد کرنا. آپ کو پتا ہے عربوں کے پاس کیا تھا؟ جانور، خیمے، بدوانہ زندگی تھی نا. تو اطلاق الابل، جب وہ اونٹ کا بندھن کھول دیتے تھے نا، جیسے اس کا پاؤں باندھا ہوا رسی سے، جب اس کو کھول دیتے تھے تو کہتے تھے اطلاق الابل، کہ میں نے اونٹ کو آزاد کر دیا. اسی سے یہ لفظ جو ہے عورت کو آزاد کرنے کے لیے بھی استعمال ہونے لگا، طلاق کا لفظ. اگر کسی کی زنجیر کھول دی جائے، پائے بند کھول دیا جائے، تو اس وقت بھی یہ لفظ ان کے ہاں جو ہے وہ بولا جاتا تھا. اور اس کی فیملی کے الفاظ کیا ہیں؟ متلقات، الطلاق، طلقت المرأة، میں نے اپنی بیوی کو طلاق دے دی، انطلقوا، چلو، کیونکہ جس کو کھول دیا جائے وہ چلنے لگتا ہے نا، تو اس طرح یہ چلنے کے معنی میں بھی استعمال ہونے لگا. والمطلقات روٹ ہے تو لام قاف،
معنی ہے آزاد کر دینا،
کھول دینا. اہل عرب کا کیا رواج تھا کہ وہ جب اونٹ کا جو ہے وہ پاؤں کھول دیتے تھے تو اس وقت اس کا استعمال کرتے تھے. اطلاق الابل، اونٹ کا پائے بندن کھولنا، اسی سے پھر ادھار کے معنی لے کر عورت کو آزاد کرنا، طلاق دینے کے لیے بھی اسے استعمال کیا جانے لگا. اور والمطلقات، متلقات واحد ہے اور متلقات اس کی جمع ہے. یتربصن اہم لفظ ہے، اس کا روٹ ہے تربص کا. یہ آپ نے پیچھے بھی یہ لفظ جو ہے یہ پڑھا ہے تربص، اس کا روٹ ہے را با سواد. اس کے معنی ہے انتظار کرنا. آپ دیکھیں کہ انتظار کرنے کے لیے قرآن میں 3 لفظ آئے ہیں، ایک تو یہی انتظار، دوسرا ہے ارتقبا، تیسرا ہے تربص. اور ربسا اور تربص اس کے جو ہیں وہ ایک ہی معنی ہے، جیسے یا تو انتظار کے لیے یا کسی معینہ مدت کے لیے. مثلاً اب انتظار کس چیز کا؟ کہ جن چیزوں کی تجارت کر رہے ہیں نا، تو اس بات کا انتظار کرنا کہ وہ چیزیں جب مہنگی ہو جائیں گی نا، پھر اس کو جو ہے وہ ہم بیچیں گے. تو جو چیزیں بیچنا آپ چاہ رہے ہیں تو ان کے تو مہنگا ہونے کا انتظار کرنا، اور جو خریدنی ہے تجارت کے لیے چیزیں، آپ ان کے سستا ہونے کا انتظار کریں. تو تربص جو ہے یہی معنی ہے اس کے، کہ مال کی گرانی کا انتظار کرنا، کہ جنہوں نے خریدنا ہے تو چاہتے ہیں کہ مہنگا ہو جائے، جنہوں نے خریدنا ہے تو چاہتے ہیں کہ سستا ہو جائے، اور جنہوں نے بیچنا ہے وہ چاہتے ہیں مہنگا ہو جائے. تو تربص. پھر معنی کیا ہے؟ کہ کسی چیز کے مہنگا ہونے کا انتظار کرنا. اسی طرح پھر استیار سے ادھار کے معنی لے کر یہ لفظ جو ہے وہ عورت کے انتظار کرنے کے لیے بھی استعمال ہونے لگا. تو عورت جو ہے وہ کیوں انتظار کرتی ہے؟ طلاق ہو گئی ہے اور عدت وہ گن رہی ہے اور وہ انتظار کر رہی ہے, تو کس چیز بات, کس بات کا انتظار؟ کہ جو پریشانی ہے اس سے اس کو چھٹکارا مل جائے گا, اب اس کو آزادی ہو جائے گی, یا پھر کہیں اور جگہ پھر وہ نکاح کر لے گی. تو اس طرح, تو یہ طرح بس نہ کہ وہ روکے رکھیں, وہ انتظار کریں. یہ انفس ہننا, نفس واحد ہے, انفس اس کی جمع ہے, ہننا جو ہے یہ بی کی وجہ سے ہننا ہو گیا, ورنہ یہ ہننا تھا, اور یہ عورتوں کے لیے آتا ہے, یہ عورتوں کی ضمیر ہے. ہا ہما ہننا, تو ہننا مونس کا صیغہ ہے, وہ سب عورتیں. ثلاثہ تھا, تین کے لیے آتا ہے, واحد اثنین ثلاثہ. قرو, قرو کا لفظ جو ہے یہ قاف را حمزہ سے ہے, ذوی الازداد میں سے ہے. اس کے معنی ہے عورت کو حیض آنا, یا پھر عورت کو, عورت کا حیض سے طہر میں داخل ہونا. یہ لفظ حیض اور طہر دونوں کا جامع ہے, لیکن حدیث کے مطابق اس کا راجع ترجمہ حیض ہی ہے. جیسے آپ نے جو ہے وہ ایک صحابیہ سے کہا تھا, اقعدی عن الصلاۃ ایام اکرائک, کہ حیض کے دنوں میں نماز کو ترک کر دے. یحل حال عام لام حلال ہونا, جائز ہونا. ان یکتمنا کاف تامیم کتما, چھپانے کے لیے آتا ہے, ظاہری طور پر چھپا لیں کسی چیز کو, یا پھر حسی طور پر, جیسے دل میں کوئی چیز چھپا لی جائے. ارحام ہننا, راحامیم سے ہے, پیٹ کو کہتے ہیں, تو ارحام رحم واحد ہے اور ارحام اس کی جمع ہے. کننا جو ہے کما کم کی کما کننا, تو کننا کی ضمیر کس کے لیے ہے؟ عورتوں کے لیے, جمع کا صیغہ ہے. ہننا کننا و بولا تو ہننا, با عین لام بال, یہ شوہر کو کہتے ہیں. عربوں کا ایک بت تھا, اس کا نام بال تھا, اور اس کو وہ سمجھتے تھے کہ یہ بت جو ہے یہ بلند ہے, برتر ہے, اور اس کے ذریعے سے اللہ کا تقرب حاصل کیا جا سکتا ہے. تو اسی سے ادھار کے معنی لے کر ہر اس چیز پر اس کا استعمال ہونے لگا جو چیز یا جو دوسروں پر فوقیت رکھتا ہو. تو جس طرح وہ بت کے لیے استعمال کرتے تھے, اسی طرح یہ لفظ جو ہے پھر وہ شوہر کے لیے بھی استعمال کرنے لگے, کیونکہ شوہر جو ہے وہ عورت کا منتظم ہوتا ہے, شوہر عورت پر فوقیت رکھتا ہے انتظامی لحاظ سے. تو بال جو ہے یہ بت کو بھی کہتے ہیں, اور اس کے علاوہ عربی زبان میں شوہر کے لیے بھی استعمال ہوتا ہے. تو بال واحد ہے اور بول اس کی جمع ہے, بولا تو ہننا, اور ان کے شوہر احق کو زیادہ حقدار ہیں, یہ سم تفصیل ہے. درجتن, درجتن دال راجیم درجہ, اس کے معنی ہوتے ہیں اوپر چڑھنا, چھت اور سیڑھی کے جو درجے ہوتے ہیں نا, اس کو بھی جو ہے وہ کہتے ہیں درج. اس کا اپوزٹ ہے درک, دال را کاف درا کا. تو جنت کے جو درجے ہیں نا, ان کے لیے آتا ہے درجات الجنہ, اور جو جہنم کے درجات ہیں نا, ان کے لیے آتا ہے درکات الجہنم. تو درجہ کے معنی ہوتے ہیں نیچے اترنا, درجہ کے معنی ہوتے ہیں اوپر چڑھنا. تو درکات النار, آگ کے جو ہے وہ سیڑھ درجے. الطلاق مرتان, مرتان جو ہے یہ دو دفعہ کے لیے, مرتن واحد اور مرتان دو بار. فَإِمْسَاكٌ امساک, لفظی اس کے معنی ہے کسی چیز سے چمٹ جانا, روک لینا, روٹ ہے میم سین کاف, کسی چیز سے چمٹ جانا یا اس کی حفاظت کرنا. تو مسک کھال کو بھی کہتے ہیں. کھال کیا کرتی ہے؟ بدن کے ڈھانچے کو روک کر رکھتی ہے, اس کو تھامے رکھتی ہے. تو اس طرح یہ لفظ جو ہے وہ खाल के लिए भी इस्तेमाल होता है। रोकना, और वैसे आप देखें तो रोकने के लिए कुरान में 15 लफ्ज आए। और अमसका, ये इसका 5वां दर्जा है। और बिलमूम अमसका उस चीज के लिए इस्तेमाल किया जाता है जो पहले से अपने पास मौजूद हो और उसे हाथ से निकलने ना दिया जाए। मसलन अब आप देखें कि किसी के पास पैसे हैं, पहले से मौजूद है ना, अब वो देना नहीं चाहता, बखील बन जाता है, तो उसको भी कहते हैं ये। आपके पास चाबी है, चाबी आपने पकड़ कर रखी हुई है, इमसाक रोक के रखा है उसको ताकि वो गुम ना हो जाए। ये आपके पास पेंसिल है इस वक्त, ये देखे मेरे हाथ में, इसको मैंने पकड़ के रखा है, पहले से मौजूद है, मैंने इमसाक पकड़ के रखा है ताकि ये इधर उधर ना हो जाए, उसे चिमट कर रहना। दूसरा लफ्ज है तसरीहुन, इसका रूट है सीन रहा, ये एक किस्म का फलदार दरख्त भी है। और ऊंट जो थे ना, ऊंटों को अरब लोग छोड़ देते थे ताकि उस दरख्त को जाके ना चर लें, तो बाद में ऊंटों को चरागाह में चरने के लिए खुला छोड़ देने के लिए इसका इस्तेमाल होने लगा। तो सरहुन किसे कहते हैं, ये एक दरख्त का नाम है। और इसके मानी क्या हैं कि अरब लोग ये करते थे कि जो उनका ऊंट या जानवर होते थे तो उसको वो छोड़ देते थे और वो जाके इस दरख्त को चरते थे, तो इसके बाद ऊंट को चरागाह में चरने के लिए खुला छोड़ देना, चरागाह में ऊंट चर रहा है खुला है, तो उसके लिए भी ये लफ्ज जो है वो इस्तेमाल किया जाने लगा। तो अब आप देखें कि एक तरफ तो तलाक देना है, आजाद करना, दूसरी तरफ अगर औरत को तलाक दी जाए तो उसके लिए भी सर्रहू हुन्ना का लफ्ज इस्तेमाल किया जाता है। तो ये उधार के मानी लेकर औरत को तलाक देना, उसको आजाद कर देना, उसके लिए भी इसका इस्तेमाल होता है। आजाद करने के लिए कुरान में 3 लफ्ज आए हैं, एक तो तहरीर है और दूसरा तलाक है और तीसरा जो लफ्ज है वो है तसरीह, जैसे मवेशी का चरने के लिए ले जाना या ऊंट या मवेशियों को चरने के लिए भेज देना या उनको चरागाहों में खुला छोड़ देना। और तसरीह उनके मानी में सहूलत का लिहाज भी होता है कि बंधन की गिरफ्त में मजबूती नहीं होती जैसे तलाक के मफहूम में होती है। अगर कहेंगे ना जैसे औरत को तलाक दे दी, जैसे उसको आजाद कर दिया, लेकिन अगर कहेंगे तसरीहुल मिरा कि औरत को आजाद कर दिया, तो मतलब है कि औरत को तलाक देकर रुखसत करने में आसानी का ख्याल रखना, फिर इसके लिए मानी होंगे। तो तलाक और तसरीह दोनों का फर्क क्या है और दोनों में मुश्तरिक बात क्या है? अत्तलाक और अत्तसरीह दोनों लफ्ज औरत की जुदाई के लिए इस्तेमाल होते हैं या आम मफहूम में तलाक के लिए इस्तेमाल होते हैं। अत्तलाक में तखलिया जरूरी है और फिर ये के अरसाल, फिर उसको छोड़ देना, जबकि तसरीह में लाजमी जुज क्या है कि उसको छोड़ दिया जाए और वो भी आसानी और सहूलत को मद्देनजर रखते हुए। फिर है आते ही तुमुहुन्ना, क्या रूट है इसका? हमजा ताया, अता देना, यखाफा, असल में यखाफान था, दोनों खौफ करें, और खौफ का रूट है खा वफा, युकीमा दोनों कायम करें, रूट क्या है कौम, काफ वमीम, शाबाश। खिफ तुम भी किससे है? खौफ से है। फिर है इफ्तदत, इफ्तदत का रूट क्या है? फादालिया, फिदिया, बदला देना। کات ادوہا, مادہ کیا ہے؟ آئین دال واؤ. شاباش, ادو دشمنی بھی اسی سے ہے. یتعدا کا روٹ کیا ہے؟ وہ بھی آئین دال واؤ ہے. حدود,
ہا دال دال,
جو دو چیزوں کے درمیان ایسی روک ہو جو ان کو باہم ملنے سے روک دے. زنا اور شراب کی سزا کو حد کہا جاتا ہے, کیونکہ جب وہ زنا یا شراب پینے کی جب حد لگتی ہے, سزا ملتی ہے, تو پھر اس سزا سے انسان دوبارہ وہ جرم کرنے سے رک جاتا ہے. حدود احکام کے لیے استعمال پھر ہوتا ہے. حدود آیت نمبر 230 میں ہے. تراجع, مادہ کیا ہے؟ راجم عین, ہاں, رجوع کرنا, لوٹنا, واپس آنا. آیت نمبر 231 ہے. آپ کو پتا چل گیا کہ النساء, اس کا واحد کیا ہے؟ امراۃن. شاباش, نساء اس کی جمع ہے. اور فامسکوہن, روٹ کیا ہے؟ میم سین کاف. ابھی آپ نے پڑھا کہ جو چیز پہلے سے موجود ہو اس کو سنبھالے رکھنا, اس سے چمٹ جانا, اس کی حفاظت کرنا. سرحوہن, اس کے معنی طلاق دینے کے ہیں, لیکن طلاق میں آزاد کرنا معنی ہے, اور امساک جو ہے, یہ اسراح جو ہے, یہ سرحوہن, اس کے معنی بھی آزاد کرنے کے ہیں, لیکن آزاد کرنے میں سہولت کے معنی بھی پائے جاتے ہیں. تم سے کو ہونا, نیم سے انکاف. شاباش, کسی چیز سے چمٹ جانا جو پہلے سے موجود ہے, اس کی حفاظت کرنا, اس کو تھامے رکھنا. یہ تات ادو کا مادہ کیا ہے؟ آئین دال واؤ. ادو بھی اسی سے ہے. حضوون, مذاق کو کہتے ہیں. مذاق کے لیے ایک تو حضوون لفظ آپ نے پڑھا, دوسرا کیا پڑھا؟ یستازیون سے پڑھا, ٹھیک ہے. تو حضوون جو ہے کون سا مذاق ہے, اور یستازیون کون سا ہے؟ تو اصل میں یہ جو لفظ استعمال کیا جاتا ہے, ہا, زے اور حمزہ, مذاق اڑانا, اور اسی سے جو ہے نا حضوون مذاق کو کہتے ہیں. اور جو یہ جو استہزاء ہے, یہ کیا ہے؟ یستازیون, کہ وہ مذاق اڑاتے ہیں. تو سین, خا, را, سخرا جو ہے وہ بیرونی طور پر مذاق اڑانا, اور یہ مذاق جو ہے وہ کیا ہے؟ اندرونی طور پر مذاق اڑانا. وزگرو, آرڈر کا سیغا ہے کہ تم سب یاد کرو, اس کا واحد ہے اذکر. تو وزگرو, اذکرو, تم سب یاد کرو. حکمت, ہا, کاف, میم, اس کا روٹ ہے. ہا, کاف, میم کے جو ہے وہ اگر آپ غور کریں تو دو معنی ہیں. ایک معنی تو ہوتے ہیں نا, جیسے حکیم ہے, حکم دے رہا ہے, یا ایک حکیمانہ فیصلے, اور دوسرا ہوتا ہے جیسے حکمت, دانائی, دور اندیشی. دونوں طرح یہ استعمال کیا جاتا ہے. حکمہ یا کمو حکمن حکومت, دوسرا ہے حکومہ یا کمو حکمت. دونوں طرح اس کو استعمال کیا جاتا ہے. تو محکم مضبوطی کے لیے بھی آتا ہے, اور حکیمانہ فیصلوں کے لیے بھی. یعظکم, اس کا روٹ کیا ہے؟ شاباش, اس کا روٹ ہے بو, عین اور زوئے. اس کے معنی ہوتے ہیں واعظ کرنا, نصیحت کرنا, اور نصیحت کا لفظ جو ہے موعظۃن, یہ استعمال کیا جاتا ہے. کس چیز کے لیے استعمال ہوتا ہے؟ جیسے اگر آپ دیکھیں تو آپ نصیحت کا لفظ جو ہے اس کا عام آپ استعمال کرتے ہیں, اور نصیحت کے لیے قرآن میں پانچ لفظ آئے ہیں, نصحہ, پھر ذکرہ, وازا, وسا, عبرہ, ٹھیک ہے, عبرت. تو نصحہ جو ہے یہ کیا ہے؟ کسی کی خیر خواہی کی بات کرنا, نصیحت کرنا. ज़करा ऐसी नसीहत जिसे अल्लाह की याद ताजा हो। अभी यहाँ पे है ना वज़कुरु, तो तस्कीर क्या है? ऐसी नसीहत जिससे दिल नरम हो, अल्लाह की याद ताजा हो। और वाज वाज का होता है कि तरगीब भी दिलाना और तरहीब भी, रगबत भी दिलाना, शौक भी दिलाना जैसे जन्नत का, और डराना भी जैसे जहन्नुम से। तो वाज होता है जिसमें डराया भी जाता है और शौक भी दिलाया जाता है, उसके जरिए नसीहत करना। या इज़ुकुम, तो अल्लाह शौक भी दिलाता है डराता भी है, दोनों तरह आप कर सकते हैं। वत्तकुल्लाह वालमू अन्नल्लाह बिकुल्ली शयइन अलीम। आप देखें ये शई को आप सर्कल करें, पहले शीन है, फिर या है, फिर हमजा है ना, हमजा पहले तो नहीं है ना, तो रूट आप इसी तरह याद करें, शीन या फिर हमजा, शई चीज के लिए इसका इस्तेमाल किया जाता है। अलीम आइन लाम मीम। आयत नंबर 232 में जो है वो फिर एक और अहम लफ्ज़ है फबलगना। बलगा के मानी होते हैं पहुंचना, बलगा। आप इबलाग का लफ्ज़ भी इस्तेमाल करती हैं कि हमारा काम क्या है, एक दाई का काम क्या है कि अल्लाह का जो पैगाम है उसको लोगों तक जो है वो पहुंचा दिया जाए, है ना। तबलीग भी इसी से है। तबलीग क्या है कि जो आपने अल्लाह का पैगाम था जब दूसरों तक पहुंचा दिया तो आपने क्या किया, आपने तबलीग की। तो पहुंचाने के लिए जो है वो अबलगा भी आता है और बल्लग भी आता है। तो कोई चीज या पैगाम अगर उसकी इंतहा तक पहुंचा दिए जाए तो उस वक्त जो है ये इस्तेमाल होता है। या यूह रसूल बल्लग मा उन्ज़िला इलैका मिन रब्बिक, ऐ पैगंबर सल्लल्लाहु अलैहि वसल्लम जो कुछ तुम पर अल्लाह की तरफ से नाजिल हुआ है उसे दूसरों तक पहुंचा दो। और आपने अदला दल्ब ये लफ्ज पढ़ा था, पानी का खाली डोल, तो ये भी होता है ना कि किसी तक अपना मसला पहुंचाना या फिर डोल को कुएं में लटकाना ताकि उसमें से पानी निकल आए। और पीछे आपने पढ़ा था कि हुकाम तक जो है वो मत पहुंचाओ दौलत नजायज तरीके से, आपने पढ़ा था। तादुलू हुन्ना, इसका रूट है ऐन दाद लाम। ये असल में पट्ठे को कहते हैं, ये जो मसल नहीं होते जो जिनके साथ सख्त गोश्त होता है। तो अगर अरबी जबान में किसी शख्स से ये कहना हो कि बड़ा मजबूत शख्स है तो कहते हैं रजुलुन अदिलुन, वो शख्स जो गोश्त से गुथा हुआ है, बड़ा मजबूत है। तो अदल तो हूं, मैंने उसे पट्ठे की तांत से बांध दिया। इस तरह मिजाजन ये लफ्ज उधार के मानी लेकर सख्ती से रोक देने के लिए इस्तेमाल होने लगा। तो अदल के फिर मानी क्या है, ऐन दात लाम के, कि तुम उन्हें मत रोको, उन्हें सख्ती से नहीं रोको। समझ आ गई तादुलु हुन्ना का। वैसे तो पट्ठों को कहते हैं ना, क्योंकि पट्ठे जो हैं गोश्त के साथ सख्ती के साथ स्टिक होते हैं, जमा होते हैं, जुड़े हुए होते हैं। तो उसी से किसी को रोकने के लिए भी लफ्ज इस्तेमाल होने लगा। तरा दो, रूट क्या है, रादवाद वो रादवाद या, राजी होना। और यहाँ पे बहम दोनों आपस में राजी हो जाए। युजू वो एन जोए वाज, तरगीब और तरहीब के जरिए जो है वो नसीहत करना, शौक भी दिलाना, एक उम्मीद एक शौक, और उसके साथ डराना भी। अजका और अतहर ये दोनों इसम तफजील हैं। और अजका का लफ्ज जो है पहले भी पढ़ चुकी हैं, जे काफ वो जे काफ या, तस्किया भी इसी से है, जकात भी इसी से है। जाहिरी और बातनी दोनों तरह से संवारना सजाना उसके लिए ये इस्तेमाल किया जाता है, फिर उसको जो है डेकोरेट करना। फिर है अतहर और तहारत। तहारत का के मानी होते हैं पाक करना। और ये जो पाकी है इससे मुराद जो है वो जाहिरी पाकी भी है और उसके साथ हिस्सी पाकी भी है। अब देखें कि पाक करने के लिए कुरान में एक लफ्ज तो आया है महस का, महस होता है नीम हा स्वाद, किसी चीज को जाहिरी और बातनी आलाइशों से कमजोरियों से पाक करना। दूसरा लफ्ज आया तस्किया जक्का, नफ्स को बुरे अखलाक से पाक करना, रूहानी आलाइशों से, बीमारियों से, बुरे अखलाक से। तीसरा लफ्ज है तहारत का, जाहिरी नजास्तों को दूर करना, दिल को शिर्क और शैतानी वसवसों से भी पाक करना और उसके साथ जो है वो जाहिरी नजास्त से भी, जैसे आप तहारत करती हैं। और चौथा लफ्ज है सफा का, स्वाद फा अलिफ, इसके मानी होते हैं कि किसी चीज का हर तरह की अमेजिश से पाक साफ होना, सफा, किसी चीज को पाक साफ करना, जैसे शहद है तो उसको मोम से पाक कर देना, जो मक्खी है शहद की उसकी टांगों से पाक करना, जो भी अलाइशी है शहद के अंदर उससे पाक करना, उसके लिए भी आता है। वह अनहारु मिन असलिम मुसफ्फा, लोग नाम भी रखते हैं। और चौथा है बर्रा, बारा हमजा, बीमारी से शिफा देना, बरी कर देना, किसी को तोहमत से ऐब से पाक कर देना। तो ये कुरान मजीद में पाक करने के लिए ये लफ्ज जो है वो इस्तेमाल हुए हैं, पांच लफ्ज। वल्लाहु यालमु व अंतुम ला तालमून। और आखिर में फिर क्या है रूट, ऐन लामीम।